नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी आज पनि कथाकारको कथा लिएर आइपुगेका छौं। आज हामीसँग कथाकार लेनिन बन्जाडेका कथा छन्। हामीले गएको साता तपाईँलाई लेनिन बन्जाडेकै कथा सुनायौं र एउटा कथा फ्लाइट नम्बर 717 वाचन गर्दा गर्दै हाम्रो समय सकिएको थियो र त्यसको बाँकी अंश आजको लागि राखेका थियौं। हामीलाई रेडियो सुन्नेहरूले अनुरोध गर्नुभएको आधारमा हामी फ्लाइट नम्बर 717 आज सुरुवातदेखि नै वाचन गर्दैछौं। फेरि यो कथाको चार पृष्ठ अस्ति सकिएको थियो, सुरुवातदेखिकै वाचन सुनाउँछौ। कथाकार लेनिन बन्जाडे दाङमा जन्मनुभएको हो। दाङको युगबोधबाट उहाँले पत्रकारिता पनि सुरु गर्नुभएको र अहिले कारोबार दैनिकमा पत्रकारको रूपमा कार्यरत हुनुहुन्छ। कथाकार पत्रकार लेनिन बन्जाडेको कथा फ्लाइट नम्बर 717 अब वाचन हुन्छ। कान धुम्ब भयो एक्कासी। राति सालगारीमा कतै किरा कराए जस्तो सुन्न, पोखरीभित्र कतै डुबुल्की मारे जस्तो। एकछिन अघिसम्म पनि कान त्यसै गरी धुम्ब थिए। कपास कोची चाहिँ पोखरीमा डुबे चाहिँ आँखा खोल्न सकिन। आँखी मौ टन्कियो, छामे पानी चाहिँ थियो केही। आँखा चिम्लिँदा परिलाको पृष्ठभूमिमा सिङ्गो ब्रह्माण्ड देखे चाहिँ लाग्यो। त्यो ब्रह्माण्डमा कतै पृथ्वी नाचिरहे चाहिँ लाग्यो। यो पृथ्वीमा कतै अँध्यारो नेपाल टुस्स आङ फिजाएर बसे चाहिँ लाग्यो। तर त्यो नेपालको कुन भूगोलमा छु देखिन। परिलामा कतै नक्सा देखिएनन्, दर्शै धर्सा मात्र देखिए। दायाँतिर गोजीको मोबाइल छाम्न खोजे, हात उठेन। दायाँ कम्बरले च्यापिएर होला, हात निर्जीव ढुङ्गा चाहिँ जमिनमै धर्सिएको थियो। वरपरका रुखमा कतै चरा कराएको पनि सुनिन। म भूगोलको कुन अक्षांश र देशान्तरमा छु, मेरो अवस्था के छ थाहा थिएन। 15 मिनट अघि आकाशमा धुम्म बादल र सिमसिम पानी दर्केको सम्झन्छु। जताततै मान्छे चिच्याएको सम्झन्छु अनि फ्ल्यासब्याक चाहिँ घरिघरि तमिला अनुहार सम्झन्छु। कान उसै गरी धुम्म थियो, केही सुनेको थिएन। आँखा उसै गरी बन्द थिए, केही देखेको थिएन। देब्री हात बिस्तारै चल्थ्यो, दाहिने हात सायद मरिसकेको निर्जीव झैँ लम्पसार थियो। दिमागले कता कता काम गरेको जस्तो त लाग्थ्यो, तर सोच्थे यो कुनै सपना हो, मलाई सपनामा भयंकर ऐठन परेको छ। त्यति बेला मात्र विपन लाग्यो, जति बेला 15 मिनट पर नेपथ्यमा कोही चिच्चाएको सुने। यस्तो चिच्चाट 15 मिनट अघि पनि सुनेथे। बादलभित्र कतै हराउँदा, जोडले भित्तामा टाउको बजारिँदा र चर्के पिङ झैँ तल र माथि गर्दा यस्तै चिच्याउँथे मान्छे। पानीको तलाउभित्र डुबुल्की मार्दा संसारबाट बेखबर भए चाहिँ म पनि त्यो आवाजदेखि बेखबर भएँ। यस्तो लाग्थ्यो हावाले कतैबाट कसैको बोली उडाएर म सामु ल्याउँछ अनि कानभित्र नपुर्याई अन्तै कतै हुर्याउँछ। लाग्यो म सपनामै थिएँ, ऐठन परेको सपना। निद्रामै दायाँ कोल्टे फेर्दा हात बटारिएर लथ्रक्क परे झैँ थियो त्यो सपना। यस्तो ऐठन मैले भोगेकै थिएन कहिले। आँखा उग्रिए, म सपनामा थिइनँ, मलाई कोही बोलाउँदै थियो, सायद मेरै नामले। त्यो नाम जुन नामले मलाई हरेक दिन मेरो पल्टनका साथीहरू बोलाउँछन्। त्यो नाम जुन नाम लिएर मलाई हरेक दिन आमा र प्रमिलाले बोलाउँछन्। जुरुक्क उठ्न खोजे, सकिन। मेरा खुट्टा लम्पसार परेका थिए एउटा बडेमानको फलामको पत्ता मुनि। अब भने मलाई साँच्चै लाग्यो, मलाई सपनामा होइन विपनामा ऐठन परेको छ। दुईटा खुट्टा पत्ता मुनि, दायाँ हात आफ्नै शरीर मुनि, सास फेर्नु बाहेक अरू हरेक कोणबाट म मरिसकेको थिएँ। बाँचेको त्यतिखेर खबर पाएँ, जतिखेर कानका जाली सुलुलु गर्दै ढक्क खुले। तलाउभित्रबाट एक्कासी सतहमा आए चाहिँ अनि सुने अलि पर दायाँतिर खोल्सामा खस्रा खुस्रुक्क केही चलिरहेको थियो, कोही चिच्चाइरहेको थियो। मलाई मेरै शरीर क्विन्टलभन्दा भारी भइरहेको थियो। 15 मिटर जति पर त्यो खोल्सासम्म पुग्न यही हालतमा मलाई 15 दिन लाग्थ्यो। टाउको लिएर माथिबाट घोप्टिएको क्याब जस्तै सेतो टिनको बट्टाले पनि जोडले थिचिरहेको थियो। घरिघरि लाग्थ्यो टाउको ठूलो कोइलाको भट्टीभित्र छ। देब्री हातले त्यही भट्टी पन्छाउन खोजे, करेन्टले हाने झैँ भयो। टाउकोमाथि थेच्चिँदा कपाल पुरै खुलिएछ, असह्य चरायो। शरीरमा कता कता दुखेको थियो अन्दाजै थिएन, सायद नदुख्ने ठाउँ कतै बाँकी थिएन। जसरी हुन्छ गोजीको मोबाइल झिक्नु थियो, दायाँतिरको हर जति प्रयास गर्दा पनि चलेन। मनमा चिसो पस्यो, छातीको देब्रेतिर जोडले बुलडोजर कुदे जस्तो लाग्यो। करङको कापबाट सुलुलु रगत बग्दै पैताला लिएर पुगे जस्तो लाग्यो। फलामको तातो रापले तातिएका खुट्टा एकाएक चिसा भए, लाग्यो म बर्बाद भएँ, मेरो स्पाइनल कर्ड भाँचियो। टाइम ल्याप्स क्यामेरा जाएँ, कता कताबाट सिङ्गल फ्रेममा आई प्रमिला। प्रमिलासँगै 11 दिनकी 2.5 किलो छोरी आई। छाडेर हिँड्दा आँखा पनि राम्ररी खोलेकी थिएन। मनमा फेरि बुलडोजर खोद्यो, आँखाबाट पानी चुइए या टाउको माथिबाट तातो रगत थाहै पाइन। चाहेको बेला 4:30 कहिल्यै बस्दैन। जति बेला एकजना बुढो मान्छे कुर्सीको छेउमा आएर फतफताउँछन् अनि अलि पलतिरबाट उनकी अर्धाङ्गिनी सही थाप्दै नाकको बुलाकी हल्लाउँछिन्, म पुलुकको पूर्वतिर झुन्डिएको भित्ते घडी हेर्छु। स्पिकर बोल्छ, नेपालगञ्जदेखि काठमाडौँसम्मको फ्लाइट नम्बर 305 यात्रु महानुभावहरू कृपया प्रस्थान गेटमा आइदिनुहोला। अनि क्रमैसँग लप्रिएको लवजमा अङ्ग्रेजी उल्था गर्छ। उसको बोलीसँगै कोठाभरि छटपटाउँदै बसेका अस्थिर मान्छेहरू गेटतिर अतारिन्छन्। बुढा सोध्छन्, आवाजै बुझेन बाबु, के भने त्यो नानीले? उनी जुम्ला सुन्न चाहन्छन्। म भन्छु अझै 1 घन्टा छ, नआत्तिनुहोस्, अहिले काठमाडौँको रहेछ। पत्नीतिर फर्केर फुसुर फुसुर गर्छन् र मतिर फर्केर फेरि सोध्छन्, बाबु कहाँ जाने नि? म पनि जुम्लै हो, हाँसे जस्तै भन्छु। स्पिकरमा अघि जस्तै बोले कि राम्ररी सुन्नु होला। 4:30 बुढा हाँसे जस्तो गरेर पलतिरको कुर्सीमा बसे। म एयरपोर्ट चिरेदेखि नै बुढाको छनक हेर्न लायक थियो। रिक्साबाट झरिसकेपछि 2 पटक शरीरमा लोकल इन्धन भरिसकेका थिए। साथमा बुढी थिइन् र एउटी 25 वर्ष जतिकी छोरी। छोरीको काखमा अर्कै नाबालक छोरी थिइन्। माइकबाट सुरेली नानी फेरि बोलिन्, नेपालगञ्जदेखि जुम्लासम्मको फ्लाइट नम्बर 717 यात्रु महानुभावहरू कृपया प्रस्थान गेटमा आइदिनु होला। आवाज नसकिँदै बुढा आँखा अघितिर झुल्किए। बाबु अब जाने हो हजुर, ऊ त्यो ढोकातिर हिँड्नुहोस्। बुढाले अलि पर बसेका बुढी छोरी नातिनी सबैलाई चिच्याएर बोलाए। उनीहरू हतार हतार गेटतिर दौडिए। खै के को हतारोले उनीहरूलाई तानेको थियो। बाबुको नाम? लाइनमा बुढाले सोधे। विजय। के गर्नुहुन्छ? आर्मीमा छु। आहा कस्तो राम्रो, दुईटा ओठ दायाँ बायाँ तन्काएर फिस्सा हाँसे चाहिँ गरे। उनले पनि त्यही दोहोऱ्याए। प्रतीक्षालय आएको 1/2 घन्टापछि मेरो मनमा एउटै कामना रहिरह्यो, बुढा छिट्टो कतै जाउन्, मेरो दिमाग नचाटुन्। कानमा सेतो इयरफोन घुसाए। घरै जुम्ला, बुढा के बोल्दै थिए कुन्नि सुनिन वा भनौँ ध्यानै दिइन। अगाडि लाइनतिर फर्के, टाउको माथितिर फर्काएर आँखा चिम्ले। कानमा फुल बाससहित रोलिङ इन द डिप गन्कियो, क्या स्वर छ आहा। गीतमा हराउँदै थिएँ, 81 जस्के। बुढाले कोट्याउँदै मलाई केही सोध्दै थिए। घरै जुम्ला हो बाबुको? एक मन त लाग्यो हातको मोबाइलले बजाइदिउँ। होइन, घर काभ्रे हो, पोस्टिङ 24 नम्बर बाहिनी हो। यस्तो उत्तर दिएँ, ए बुढाले भयंकर ठूलो अनुसन्धान गरे चाहिँ सन्तुष्टि दर्शाए मलाई किनकिन उनको अनुहार हेर्नु थिएन त्यसमाथि उनी अघिदेखि लोकल गनाइरहेका थिए मेरो नाम चाहिँ हर्षजित मैले नसोध्दै उनले परिचय खुलाए हर्षजित कुन ए मैले कुराको बिट मार्न चाहेँ तर उनले चाहेनन् थर चाहिँ के नि बाबुको छेत्री ए बुढाले फेरि मुन्टो हलाए पैसा त थुप्रै हुन्छ होला नि है हुन्न मैले नउत्रिँदै गोजी उत्रिन्छ उनी मसँग जबरजस्ती गफ गर्दथे मलाई उनको गफभन्दा बाहिरको कालो बादलले दुखाइरहेको थियो डेढ दुई घन्टासम्म पनि सिमसिम पानी रोकिएको थिएन तीन बजे उड्नुपर्ने जहाज कालो बादल र सिमसिमे पानीकै कारण डेढ घन्टा रनवेमै रोकियो सुत्केरी श्रीमती छाडेर हिँड्नुको विरहमाथि कालो बादलले झन अँध्यारो थपिदियो मौसमको खराबीले उडानमा ढिले भएको सूचना लगातार आइरहेको थियो कालो बादलको अनिष्टले मन पोर्यो चहराइरहेको टाउकोमा राम्ररी छुन पनि सकेको थिइनँ त्यसमाथि खोल्छाबाट आइरहेको भयङ्कर डरलाग्दो आवाज उठेर हेर्न जान सक्दिनँ थिएँ तर उनको बर्बराहटले मलाई भयङ्कर त्रास दिएको छनक दिइरहेको थियो कमसेकम मोबाइल झिक्न पाए जिपिएस लोकेट त हुन्थ्यो कम्पास ब्यागमै कतै हरायो सायद देब्रे हातले वरिपरि छामे ढुङ्गा भेटियो त्यही ढुङ्गाको भरले टाउकोमाथिको टिन उत्याए एकैछिनमा त्यो आवाजले चिच्याएर पानी माग्यो मलाई अत्यास लाग्यो को हो चिच्याएरै बोल्न खोजे आवाज निस्किएन घाँटीमा धुवाको मुस्लो छिरे चाहिँ भयो थुप्रै पटक को हो भने घाँटीभित्रको एपिग्लो टिस्नेर सासै ठोक्किएन घाँटी सफा गरेँ छेउमा कतै पानी भइदिए म आफै समुद्र निलिसक्थेँ तेलको गन्धले वाकवाकी आइसकेको थियो पानी मरे आवाज प्रष्ट सुने मैला चिच्याउँदै थिइन् मैला पनि होइन भर्खरकी युवती थिइन् त्यो चिच्याहटमा असह्य कम्पन थियो अनेक बल गरेर पानी माग्दै थिइन् आवाज सुनेर पनि म केही गर्न सक्दिनँ थिएँ म अशक्त किन थिएँ भने म आफैले कसैलाई बोलाउनु थियो मेरो खुट्टामाथिको फलाम उठाएर मलाई कतै तेलको गन्ध नआउने चौरमा लैजानु थियो अनि तातोले खुइलिएको टाउकोमा बेटाडिन लगाएर सफा गरिदिनु थियो साथमा घडी थिएन करिब एक घन्टा अघि 4:30 बजेको थियो अहिले 5:30 जति भएको होला अस्ताउँदै गरेको घाम देख्दा लाग्यो म उत्तरबाट दक्षिणतिर फर्किएको थिएँ ती युवती दायाँतिरबाट चिच्याउँदै थिइन् को हो भयभरको बलले चिच्याएँ घाँटी बसेको आवाजमा धोद्रो स्वरले बोलाए आवाज निस्केछ सायद उनले सुनिन् सायद म यसरी उत्साहले बोलिन् मानव उनको अगाडि साक्षात कुनै देवता उभिएका छन् र उनलाई हात दिएर तान्न खोज्दैछन् म जया विमानको डोकाभित्र छिरेको केही बेरपछि छेउमा बस्न आएको युवतीले मलाई आफ्नो नाम भनिन् भन्नु अघि धेरै बेर हामी आफ्नै ध्याउन्नले एकाकार थिएनौँ तपाईँ म अगाडिकै सिटमा थिएँ उनी मेरो छेउमा जिन्स प्यान्टमा सेतो ज्याकेट लगाएकी थिइन् बायाँ आँखाको कुनामा सानो खत थियो कपालमा सायद पर्म गरेकी थिइन् घुम्रिएको थियो मलाई घुम्रिएको कपाल मनपर्छ उनी समग्रमा ठिकठाक लागिन् मेरो जीवनभर छेउको सिटमा यसरी ठिकठाक केटी कोही बसेका थिएनन् मलाई कौतूहल जाग्यो गुलाबी चुन्दरिया हो म क्याप्टेन विजय, मैले उनलाई उत्तर दिएँ। अनि प्लेन उडाउन छोडेर यता किन नि? उसले हाँसेर सोधी। होइन, प्लेन उडाउने क्याप्टेन होइन, परेको बेला मान्छे उडाउने क्याप्टेन। मैले पनि अट्टहास गर्दै ट्रिगर दबाएको जेस्चर गरेँ। मेरो ज्यान र कपाल देखेर उनले पहिले लख खाटेको हुनुपर्छ म सैनिक हुँ। क्याप्टेन भनेको सुनेपछि उनले लामो स्वरमा ए भनेर मुसुक्क हाँसी। घरै जुम्ला? होइन, ड्युटीमा जान लागेको 24 नम्बर वाहिनीमा। अनि तपाईँ? हातमा फ्लायर थियो, विमानभित्रका सुरक्षा सम्बन्धी जानकारी पढ्दै उसलाई सोधे। म रिपोर्टिङमा जान लागेको। अस्ति डोनर एजेन्सीले बाँडेको चामलले हैजा फैलिएको खबर आएपछि अफिसले पठाएको। मैले भ्यू पाएँ, उनी पत्रकार रहेछन्। मलाई पत्रकारको जातै मन पर्दैन। अघिल्लो साता मात्रै जुम्लाको मालिका ठाटामा सडेको चामल खाएर हैजा फैलिएको सुनेको थिएँ। तीनजना बच्चा बच्ची त मरे पनि समाचारको भरमा बुझेको थिएँ। त्यहाँ ठुलै चलखेल भएको छ। बाहिर सिमसिमे झरी रोकिए पनि आकाश खुलिसकेको थिएन। म फ्लायर एकटक हेर्दै थिएँ। सामान्यमा इमर्जेन्सी ढोका थियो, आपत पर्दा त्यो ढोका कसरी प्रयोग गर्ने किताबमा थियो। सिटबेट खोल्दै बाँध्दै गरेँ 8-10 पटक। देख्नेहरूले अचम्म माने। अप्ठ्यारोमा त्यही सिटबेट खोल्न नसक्दा धेरैले ज्यान गुमाएको पढेको थिएँ कतै। सिक्दै हुनुहुन्छ कि टाइम पास गर्दै? जयले हाँसेरै सोधी। सिक्दै। तपाईँ छेउमा भएपछि टाइम पासको टन्टा किन लिइराख्नु? मैले जिस्काएको बुझिकाएर हाँसी। हँसाउन सकेकोमा म पनि पुलकित थिएँ। सिक्दै। तपाईँ छेउमा भएपछि टाइम पासको डन्डा किन लिइराख्नु? मैले जिस्काएको बुझिकाएर हाँसी। हँसाउन सकेकोमा म पुलकित थिएँ। कहिले पोस्टिङ भएको नि तपाईँको यता? उसले सोधी। 1.5 वर्ष भयो। अब त्यही गरी धनगढी वा जोमसम जाँदैछ हाम्रो गढ कि तातो भुङ्रोमा जाकिन्छ कि हिउँको थुप्रोमा। ऊ चुकचुकाए चाहिँ गरी। म सिट बेल्ट फुकाउँदै लगाउँदै गरिराखेँ। उसलाई पनि त्यसै गर्न सिकाएँ। वरपरका मान्छे हामीतिर सोझिए। त्यसरी सोझिनेमा हर्षजित पनि थिए। मलाई देखेर फिस्स हाँसे। हर्षजित हाम्रो सिटको ठ्याक्कै दायाँतिरको सिटमा थिए श्रीमतीसँग। त्यसभन्दा पछाडि छोरी र नातिनी थिए। उसको छेउमा अद्वैंसी थियो। सिट बेल्ट बाँध्न नसकेपछि उनीहरू चारैजनाले एयर होस्टेसको सहयोग माग्दै थिए। उनीहरूलाई लाग्यो हामीलाई पनि सिट बेल्ट बाँध्न आउँदैन। हर्षजितले होस्टेसलाई भने, ऊ बाबुहरूलाई पनि सिकाइदिनुहोस् नानी, बिचरा अघिदेखि हरेस खाइसक्नुभयो। जया र म लाजले गल्यौं। तिनै जया थिइन् जसलाई आधा घन्टा अघि म सिट बेल्ट बाँध्न सिकाउँदै थिएँ। जया, म पनि वारीबाट छिच्चाएँ। 15 मिटर पारी आवाज पुर्याउन मलाई 15 टनको बल लगाउनु पर्थ्यो। घाँटी यसरी बसेको थियो, मानौ मैले आजीवन कहिले बोल्ने अभ्यास गरेकै छैन। सास जति रुद्रघण्टीमै आएर अडिन्थ्यो र पनि चिच्याएर बोल्न छाडिन। जया निरन्तर 10-15 मिनटसम्म चिच्याइरहेकी थिइन्। कतै नेपथ्यमा सुनिने आवाज तिनै जयाको त थियो। अनि 81 मेरो मुटु रेल चाहिँ दौडियो।
सावरिया
बिस्तारै होसमा आउँदै थिएँ। शरीरभरि कमिलाले टोके जस्तो भयो। जिउभरि लगभग 25% लुगा बाँकी थियो। आगोको रापले घुँडामुनतिर पुरै खुइलिएको थियो। शरीरमा यतिखेर चारवटा अङ्ग मात्र चलिरहेका थिए, मुटु, देब्री हात, फोक्सो र आँखा। यस्तो लाग्थ्यो सबै अङ्ग यतिखेर कतै अँध्यारोमा बाटो बिराएर हराइरहेका छन्। सूर्यलाई पश्चिमतिरको डाँडोले ढाकिसकेको थियो। काम मात्रै अस्ताउने सुदूरमै कतै अनकन्टार जङ्गलमा थिएँ, यो अन्दाज मात्रै थियो। म यसरी अचल लम्पसार परेको एक घन्टा भइसकेको थियो। सायद वरपर जताततै धुवाँ पुत्ताउनु बाहेक केही सजीव देखिन। यसपटक झनै जोडले बोले। म मरे अय्या, जया आत्तिर बोलिन्। उनलाई लाग्यो त्यहाँ जिउँदो उनी बाहेक अरू कोही कोही छ जो उनी छेउ गएर खोल्साबाट तानेर बाहिर निकालोस्। म पनि त त्यही चाहन्थेँ, कोही आओस् र मलाई ठूलो फलामको पत्ताबाट उठाएर अलि पर कतै लैजाओस्। न जया सक्थिन् न म सक्थेँ। एकछिन पख्नु चाहिँ, म पनि च्यापिएको छु, ठूलो कष्टले सोधेँ, तपाईँलाई ठिक छ? उनी भक्कानेर रोइन्, बोल्न सकिनन्, हिक्का छुट्यो, हिक्क हिक्क गरिन्। पानी, मलाई उनको दुःखभन्दा पनि पानी दिन नसकेको दुःखले बढी गलायो। यस्तो भिरालो डाँडोमा पानी सायद थिएन पनि। नआत्तिनुहोस् है, म केही गर्छु, ढाडस दिन त भने र मैले गर्न सक्ने केही थिएन। ढुङ्गाले टाउको माथिको टिन पन्छाइसकेको थिएँ, जसो तसो खुट्टा निकाल्नु थियो, तर यसरी च्यापिएको थियो कि मानौ मलाई टनभन्दा ठुलो भारीले थिचेको छ। दायाँ हात च्यापिएकै थियो, दायाँ छातीको भरमा घोप्टो परेको थिएँ। उपाय एउटै थियो, अझै बल गर्ने। गरेँ पनि। खरिपाटी तालिममा भोगेका अनेक दुःख सम्झेँ। पुसको चिसोमा नाङ्गै तलाउभित्र पसेर नाङ्गै जङ्गलमा अलपत्र पारिएको सम्झेँ। नगरकोट राउन्डमा रातभरि 40 किलोको बन्दोबस्ती लिएर दौडिएको सम्झेँ। जङ्गल वारको तालिममा सिँगै 70 किलोको साथीलाई बोकेर उद्धार गरेको सम्झेँ। अनि सम्झेँ 15 मिटर पारीको खोल्सो जहाँ जया पानी मागेर चिच्चाइरहेकी थिइन्। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको कथा लेनिन बन्जाडेको कथा फ्लाइट नम्बर 717 को वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेकमा आज हामी कथाकार लेनिन बन्जाडेको कथा फ्लाइट नम्बर 717 को वाचन सुनिरहेका छौं। यसअघि हामीले यसको अघिल्लो अंश सुन्यौं, अब फ्लाइट नम्बर 717 को बाँकी अंश वाचन सुनौं। बायाँ पन्जाको भरमा दायाँ हात उठाएँ। दायाँ हातमा रक्त सञ्चार थिएन, सायद केही महसुस नै भएन। लाग्यो यो हात अब कहिल्यै चल्दैन, पछि नचलोस् केही छैन, अहिले त चलिदियोस् न एकछिन। बिस्तारै बिस्तारै अनेक पटकको प्रयासमा दायाँ हात निकाले। यति भए म उत्तानो पर्न सक्थे। उत्तानो पर्दा खुट्टाको बलले फलाम हटाउन सम्भव थियो पनि। घाम अस्ताइसकेको थियो। बादल लागेको हुँदा हुँदा छिटो छिटो बढ्दै थियो। देब्रे हातको बलमा ठूलो सकसले ढाड उठाए। दायाँ हात एक्कासी झन्झन गर्यो त। नसा नसामा रगत सुलुल्लु बगेजे लाग्यो। बाँध खोल्दा निस्किने पानीको गति यस्तै हुन्छ सायद। एकछिनसम्म झन्झनाएपछि बिस्तारै हातले जीवन पाए चाहिँ लाग्यो। औँला चल्न थाले, मुट्टी कसिन थाल्यो। त्यति खुसी सायद जीवनमा यसअघि कहिले लागेको थिएन। मेरो हात सग्लो थियो। त्यसपछि एकाएक तन र मन दुवैमा भयङ्कर बल भरियो। उठेर थचक्क बस्दा देखेँ मेरो खुट्टाको सरासर अलि तल जमिन पुरै नाङ्गो भइसकेको थियो। पोत्ताइरहेको धुवाँले मासु पोलेको गन्ध ल्याइरहेको थियो। होटल छिर्दा आउने सेकुवाको जस्तो गन्ध। आकाशमा कतै जहाज उडे झैँ सुने लाग्यो। कोही लिन आउँदैछ हामीलाई। सोच्दा पनि मन धक्क फुल्ने। यही नै हो त जिजीविसा। पुरै बादल थियो। ठम्ब्याउन सकिनँ। जहाज हो या कतै रोइरहेको आकाश। पानीका छिटा पर्न थालिसकेका थिए। दायाँ गोजी छामे। मोबाइल थिएन। पछाडि हेरे, अगाडि हेरे, देखिनँ। मोबाइलसँगै मनभित्रको झिनो आशा पनि जङ्गलमै हरायो कतै। जया र मेरा बीचमा बढीमानको अवशेष चलिरहेको थियो। जहाजको मुख्य इन्जिन जस्तो लाग्ने ठूलो फलामकै कारण पनि बोलाउँदा चर्को आवाज चाहिन्थ्यो। सिमसिम परेको पानीले त्यो फलामको आगो निभाउनु पर्ने झन् तन्किँदै थियो। पुत्ताएको धुवाँ हावासँग कतै हराउँदै थियो। अनि पो देखेँ असरल्ल छरिएका मान्छे। एक घन्टा अघि प्लेन छिर्दा कोही अघि भएका मान्छे, कोही पछि भएका मान्छे, कोही मेरो अगाडि बसेका मान्छे, कोही पुच्छारतिर बसेका मान्छे। फरक यति थियो, चढ्दा सग्ला थिए, अहिले जमिनभरि यत्रतत्र टुक्रा टुक्रा भएर छरिएका थिए। भित्रैबाट पेट बटारिएर आयो। वाल्ल निस्कियो पनि। एयरपोर्टमा खाएको चाउमिन जमिनभरि पोखियो। मरेका मान्छे सयौँ देखेको थिएँ। डढेका मान्छे कहिल्यै देखिनँ। सग्लै मरेका भन्दा छरपस्त डढेका मान्छे कति भयङ्कर लाग्ने। झोला जस्तो गुटुमुटु परेका मान्छेको बीचमा म जिउँदो थिएँ। आँखा बन्द गरेर बसु भने जया चिच्चाएको असह्य थियो। आँखा खोलेर उभिने चेष्टा गरौँ त सेकुवाको गन्धले पेट बटार्थ्यो। मलाई डढेका मान्छेभन्दा चिच्चाइरहेकी जिउँदो मान्छेको मायाले तान्यो। आँखा खोलेर चारैतिर हेरे। मान्छे असरजल्ल पल्टिएका थिए। एकदम शान्त। देब्रेतिर 10 मिटर जति पर हर्षजितकी नातिनी घोप्टो परेकी थिए। लुगाले चिने। उसका वरिपरि झोला थिए। झोलाले थिचेको अर्को मान्छे पनि थियो। सायद हर्षजित होला। ठम्ब्याउन सकिन। दायाँतिर हेरे। जया लडेको खोल्छो भन्दा अलि ओर दुजा दुजा परेको सेतो सर्ट देखे। सर्ट नजिकै गाढा कालो क्याप देखे। सम्भवतः त्यो लुगा पाइलट वा को पाइलटको थियो। मनमा झ्याप्प अनिसको अनुहार नाच्यो। लाइनमा हर्षजितबाट छुटिएपछि सिधै प्लेनतिर सोझे। बर्याङ नचढ्दै अनि स्टुप्लक्क अगाडि झुल्कियो। पानी तर्किन छाडेको थियो। ओइ, आज लान्न कि के हो तेरो प्लेनले? कुराएरै दिन खायो यार। दिनभरि थिग्रिएको रिस थियो। पोखेँ। आजै जाम भन्नुपर्ने तैँले पनि। मौसमबारे हिजै हेका राख्नुपर्छ नि। म ठुसिए झैँ गरेँ। पानी रोकिएको छ यार। अब एटिसीले गोअन भनेपछि उड्ने हो। बढी आत्तिन्छ त। उसले आश्वस्त पार्न खोज्यो। म पो रिस र तनावले कालिएको थिएँ। अनिसको अनुहारमा कान्ति थियो, गजबको लाली भरिएको। 11 वर्षपछि अस्ति मात्र अचानक भेटेका थियौँ हामी। एसएलसी सकेर गायब भएपछि त्यही पहिलो भेट थियो। त्यसरी भेट्दा हामी दुवै क्याप्टेन थियौँ। ऊ आकाशमा जहाज उडाउने क्याप्टेन, म जमिनमा लेफ्टिनेन्टदेखि सिपाहीसम्मलाई कजाउने क्याप्टेन। म भोलि उड्ने योजनामा थिएँ, उसले आफ्नै फ्लाइटमा जाउँ भनेर मलाई आज लैजाँदै थियो। जुम्ला उडान सकेर फर्किएको 11 दिनमा ऊ बिहेको रस्साकस्सीमा लाग्दै थियो। यति समयपछि भेटिएको साथीले आग्रह गर्दा मैले एक दिन नसार्नु कसरी, वेदरले झ्याउ गर्यो यार, 10 दिन फ्लाइट क्यान्सल भयो त बर्बादै भयो नि। ऊ हाँस्यो। हुन पनि एयरलाइन्सहरूले पुछमागतिर आधा उडान रद्द गर्छन्। मौसमको भर र यात्रुको चाप नहुँदा खर्च जोगाउनेहरू उडान कटौती गर्छन्। फ्लाइटै नभए म ब्यारेकको गाडी झिकाउँछु, टेन्सन नले, मैले सम्झाएँ। हाहा, मजाक गरेको, यो 2-3 दिनभन्दा बढी नटेक्ने झरी हो, अब फागुन सुरु हुन्छ, गर्मी आउन लागेको सङ्केत हो, उसले ढुक्क भएर भन्यो। मैले सुत्केरी श्रीमती र नाबालक छोरीबारे सुनाएँ। उसले बिहे गर्न लागि कि को पाइलटबारे ब्रिफिङ गर्यो। संयोगवश आजै उसकी गर्लफ्रेन्ड अञ्जना काठमाडौँ उडानमा जाँदै रहेछन्। आधा घन्टापछि दुइटैको फ्लाइट क्यान्सल भयो भने आज रुपडिया घुम्ने जाने प्लान छ। ऊ पुरै दाँत देखाएर फेरि हाँस्यो। तर तँलाई पनि लैजान्छु, डोन्ट वरी, भाउजू चिन्लास। म पनि उसकै पछि पछि हाँसेँ। आधा रडेको सर्ट नजिकै अनिस्टलेको थियो, दुईटा खुट्टा उचालिएका थिए। बाँचेका खुट्टालाई सपोर्ट दिन अस्पतालमा झुन्ड्याए चाहिँ टाउको आधा भाग थिएन। बायाँ हातमा सग्लो औँठी देखेँ, दस्येर कालो भएको, त्यही औँठी देखेर चिने यो अनिस नै हो। मुटु कस्सेर गाँठो पर्यो, कहिल्यै नफुस्किने जस्तो। आँखाबाट तर्र आँसु बगे। एकछिन अघि रुपेडिया लैजान्छु भन्ने मान्छे अहिले मेरै आँखा अघि लम्पसार थियो, एकदम स्थिर। अस्ति रेस्टुराँमा भेट्दा उसले मलाई त्यही औँठी देखाएर बिहेबारे बताएको थियो। अहिले औँठी मात्रै थियो, अनिस थिएन। 52 भयो, रिङ्गट लाग्यो, बुङ्ग पल्टिए टाउको घरमा। आकाशको बादल उस्तै कालो थियो, पानी उसै गरी सिमसिम बर्सिँदै थियो। मौसम उद्वेग लाग्दो किसिमले ठुसिएको थियो, र पनि हामी उड्ने टुङ्गो लाग्यो। भिजिबिलिटी ठिक भएको सूचना आएपछि अनिससँग छुट्टिएर म प्लेनको भर्याङ चढेँ। भित्र सिट भरिएका थिए, मान्छेहरू हतार हतार झोला यताउताको साथै थिए। यस्ता प्लेनमा उस्तै परे 3 झोला ह्यान्ड क्यारी भनेर बोकिदिन्छन् मान्छे। सिटका सबै खोल च्यातिन थालेका थिए। प्लेनबाट एक तमासको गन्ध आइरहेको थियो। देखेँ हर्षजित गजदममा बसेका छन्, लोकल उनै गनाइरहेका थिए सायद। यहाँ होस्टेसले धुलो नपुछेको किस्तीमा ल्याक्टो चक्लेट र केही थुप्रा कपास ल्याइन्। मैले चाहिन्न भनेर मुन्टो हल्लाएँ। अलि पारीका दुई अदमैँसेले मुठीमा अट्ने जति चक्लेट लिएर गोजीमा घुसारे, अनि छोडाएर आवाज आउने गरी चपाउन थाले। हर्षजितकी नातिनी स्वर निकालेर रुन थाली, मैले छोरी सम्झेँ, अनि आई प्रमिला मनभरि। छोरीले यसै गरी उसलाई सताउँदियो। पहाडतिर जाने प्लेनको बिजोक हुन्छ, देख्दै थिएँ। ढोका खुल्ने र लाग्ने टुङ्गै नहुने, टायर पङ्चर हुने, नचाहिने बेला कार्गोको ढोका खुल्ने। यो प्लेनको दशा काठमाडौँमा चल्ने थोत्रा माइक्रोभन्दा कम थिएन। धन्न यहाँ मान्छे झुन्डिएका थिएनन्, धन्न ढोकामा खलासी झुन्डिएको थिएन। गुर्र आवाज निकालेर एकापट्टिको पङ्खा घुम्यो, फेरि अर्को घुम्यो। कार काँदोका रुखलाई पछि पार्दै उड्यो प्लेन आकाशमा आफ्नै गतिले। छेउतिर हेरे, हर्षजितसँगै उसका सबै परिवार आँखा चिम्म गरेर जोडले एकअर्काका हात समाइरहेका थिए। एकैछिनमा प्लेन कुनै जङ्गलमाथि थियो। बाहिर हुरी चल्न थाले जस्तो लाग्यो। निमेषमै पानी दर्कियो, झ्यालमा पानी जोडले ठोकिएको प्रष्ट देखिन्थ्यो। हल्का बादल हुँदै प्लेन बादलभित्र पस्यो। मेरो आधा सास सधैँ यही बादलले लैजान्छ, अहिले पनि लग्यो। छेउमा बसेको जया पनि अधैर्य भएर घरिघरि झ्याल बाहिर हेरिराख्थे। कोट्याएर सोधे, डर लाग्यो? ऊ नबोली, मतिर हेरी, यस्तै हो अब 20 मिनट त हो, आश्वस्त पार्न खोजे र ऊ पनि बोलिन। चकलेट बाँड्दै आएकी होस्टेस मेरो सिट छेउ आइपुगी। मन भुलाउनु नै थियो, सोधे, तपाईँहरूको पढाइ छुट्टै हुन्छ कि अरू थोक पढेर तालिम लिने हो? होइन, एयर होस्टेसको कोर्स हुन्छ छुट्टै, उसले भने। अनि अभ्यास चाहिँ प्लेनमै हुन्छ कि क्लासमै? सबै कुरा थाहा भएर पनि म ध्यान भुलाउने प्रयत्नमा थिएँ। प्लेन बादलमै थियो, निष्पट्ट अँध्यारो बादलभित्र कतै थियो। क्लास पनि हुन्छ अनि प्र्याक्टिकल पनि। ऊ मन नलागेरै मलाई उत्तर फर्काइरहेकी थिए। अनि ऊ अघिल्लो सिटतिर गए। झ्याल बाहिर हेरे, आक्कल झोक्कल देखिने दृश्यबाट अन्दाज लगाएँ, प्लेन कतै पहाडको वरिपरि छ। चकलेट र कपास बाँडेर होस्टेस ककपिटतिर गई, सर्याक सर्याक गर्दै। मलाई किन किन लाग्यो, अवस्था मैले सोचेभन्दा धेरै फरक छ, कहीँ कतै केही पक्कै हुँदैछ। मैले वारीबाटै अनिसलाई देखेँ। यार होस्टेस उसको नजिक गएर केही भने, अनिसले फर्केर केही भन्यो। फर्किँदा उसको आधा मात्रै अनुहार देखेँ, उत्रिएको अनुहार। होस्टेस मलिनो अनुहार लगाएर फर्की, मेरो मन ढक्क फुल्यो। जयाले आँखा चिम्लिएकी थिए। सिधा गइरहेको प्लेन एक्कासी कोल्टी फर्कियो। सबैको अनुहारमा अँध्यारो पोतियो। बाहिर बिजुली चम्किएको देखिन थाल्यो। पानी अनवरत दर्किरहेकै थियो। मन बुझाउँथेँ, प्लेन उडिरहेकै त छ। तर उडेको 25 मिनट जति हुँदा पनि माबुको लेक कटेको थिएन। हामी अझै कुनै पहाड वरिपरि नै घुम्दै थियौँ। नेपालगञ्जदेखि जुम्ला 32 मिनटभित्र टेकिसकिन्छ। हामी अझै कता कता वारी थियौँ। अरू यात्रीहरूतिर हेरेँ, सबै उस्तै कालिएका थिए। 35 मिनट भइसक्दा पनि माबुको लेक कटेन। प्लेन चरको चोरले कराउँदै पहाडको चक्कर लगाउँदै थियो। घरिघरि मेरो ठिक अघिल्तिर बसेको होस्टेसतिर हेर्थेँ। उनी हामी यात्रुभन्दा पनि काली भएकी थिइन्। घरिघरि खुल्ने ककपिटको ढोकाबाट अनिसको हताश हावभाव देख्थेँ। उसँगै को पाइलट घरि दायाँ घरि बायाँको इसारा गरिरहन्थे। एकैछिनमा को पाइलटले चरको स्वरमा केही भन्यो। प्लेन फेरि फनक्क घुमेर उकालो लाग्यो। उत्तिखेरै सिरिङ्ग हुने गरी तल आयो। चर्के पिङ्जै फेरि चरको स्वर निकालेर घुम्न थाल्यो। अहिले त हल्लियो पनि। ककपिटदेखि पुच्छारसम्मका सबै मान्छेको मुटुले हम्छ छाड्यो। होस्टेसलाई बोलाएर सोधेँ, हामी कहाँ पुग्यौँ? फर्किराख्यौ कि जुम्लातिर गइरहेको? उसको मुखबाट बल्ल बोली निस्कियो, खोइ फर्किन लागेको जस्तो छ। प्रश्न थियो, प्लेन हरायो। पानी झनै जोडले दर्कियो। प्लेन छिनछिनमा ढल्किने र सोझिने गर्न थाल्यो। अनि जोड जोडले स्टेरिङ जस्तो बटार्थ्यो अनि आँखा अगाडिका अनेक स्विच थिच्दै के भन्थ्यो। छेउमा हर्षजितकी नातिनी जोडले रुन थाली। ऊ रोएकी मात्रै के थिए, हर्षजितकी श्रीमती पनि पिलपिल गर्न थाली। जया हेर्न लायक थिएन। मैले डरी डरले च्याप्पा हात समातेँ। उसले असजिलो मानेर हात तानी। हतार हतार होस्टेसले चिच्चाएर भनी, सबैले सिट बेल्ट कसेर बाँध्नुहोस्, सकेसम्म ब्यागहरू काखमा नराख्नुहोस्। सबैले ब्याग सिटमा निफाल्न थाले। प्रश्न थियो, प्लेन खस्यो। नौनाडी गले, प्लेन कोल्टे पर्यो र केही पड्किएको जस्तो आवाज आयो। मुटु फुट्ला झैँ धड्कियो। लाग्यो यति रहेछ बाँच्न। वरपरका हरेकले हरेकका अनुहारमा सम्भावित मृत्यु देखे। सायद प्लेन उकालो चढ्ने क्रम रोकिएको थियो, सोझै जमिनतिर खसिरहेको थियो। भित्र रुवावासी सुरु भयो। मैले च्याप्प जयालाई समातेँ, उसले मलाई। सिट बेल्ट कसिएको थियो। प्लेनले 2-3 पटक फन्का लगाउँदा भित्तामा टाउको ठोक्कियो। प्लेन पुरै गतिमा अगाडि जाँदै थियो। लाग्यो अनिसले फोर्स ल्यान्डिङ गराउँदैछ कतै। सुरुदेखि इमर्जेन्सी ढोकामा अडिएका थिए। केही सोचिन, चप्प जयाको हात समाते। सिट बेल्ट खोल्न भने, उसले त्यसै गरी। सिसा बाहिर रुख देखिन थाले। हामी जमिन नजिक थियौँ। जुरुक्क उठेर इमर्जेन्सी ढोकाको दायाँतिर ह्यान्डल समातेर ताने। हावाको बेगले हुत्यायो। हात समाएकै थिएँ। जयासँगै हुत्तिएँ बाहिर। ड्याममा टोकिएर प्लेन घस्रियो अनि एक्कासी पानीभित्र डुबे जस्तो सन्नाटा छायो। कान धुम्म भए। राति सन्नाटामा कतै किरा कराए चाहिँ। भुइँमा बजारिएको पाँच घन्टा भइसकेको थियो। खुट्टा फलामको पाताबाट उम्किनै सकेनन्। जया चिच्चाउन छाडेकी थिए। जोडले बोलाए, उत्तर फर्काइन। सायद जमिसकेकी थिए चिसोले, वा रगत बगेर निद्रिएकी थिए, वा पानी खोज्दै खोल्सैतिर कतै अलप पाएकी थिए। मेरो शरीरमा सास फेर्ने शक्ति पनि थिएन। चिसोले तलमाथिका दाँत ठोकिरहेका थिए। मुटुको गति 100 चढेर झर्दै थियो बिस्तारै। शरीरभरि हिउँ थुप्रिएको थियो। लाग्यो अब मुटु धड्किन्न धेरै बेर। 81 मेरो मोबाइलको घन्टी बज्यो कतै अनि हराउँदै गयो। आँखा बिस्तारै आफै चिम्म भए। ठूलो अँध्यारो टनेलभित्र कुदेको रेल चाहिँ लाग्यो, त्यस्तो टनेल जो कहिले कतै टुङ्गिँदैन। श्रुति सम्वेगमा अहिले सुनेको कथाको शीर्षक थियो फ्लाइट नम्बर 717। यो कथा कथाकार लेनिन बन्जाडेको कथा हो। यसलाई हामीले आजको श्रुति सम्वेगमा वाचन गरेर सुनायौं। यो वाचनसँगै आजको श्रुति सम्वेग अब यहीँ पूरा हुन्छ। अर्को साता अर्को कुनै गद्य लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे पनि बिदा हुन्छौँ। शुभरात्रि।